इसको फिर चैलेंज नहीं किया जा सकता, समझाया बजाया जा सकता है कि ऐसा ना करो, लेकिन कानून के लिहाज से निकाह हो जाए। सदका जारिया से क्या मराद है, कौन सी चीजें सदका जारिया में आती है? ऐसे सब काम सदका जारिया में आते हैं कि जिनका फैज आपके बाद में पहुंचता है। आपने कोई कुआं लगा दिया है, आपने कोई मस्जिद बना दी है, आपने कोई तालीमी इदारा बना दिया है, आपने कोई किताब लिख दी है, इस तरह के जितने काम हैं जिनसे लोग बाद में भी फायदा उठाते रहे वो सदका जारिया। जारिया का मतलब है जारी रहने वाला। वजू करके तौलिया इस्तेमाल करना जायज है या नहीं? कोई हर्ज नहीं, आप वजू करके तौलिया इस्तेमाल कर सकते हैं। साले औलाद के हुसूल के लिए ये दुआ मांगी जा सकती है, रब्बना वजअलना मुस्लिमैन लक व मिन ज़ुर्रियतना उम्मतन मुस्लिमतन लक। इस हवाले से उम्मत से क्या मुराद दिया जाएगा? साले औलाद के हवाले से और भी दुआएं कुरान में मौजूद हैं, आप वो मांग लीजिए। ये एक खास दुआ है जिसमें सैयदना इब्राहिम अलैहिस्सलाम ने अपने लिए फरमाबरदारी की दुआ की है और बनी इस्माइल के लिए की है, तो इसमें बहुत से फिर सीवे बदलने पड़ेंगे आपको। बेहतर यह है कि और दुआएं मौजूद हैं, हुजूर की सिखाई हुई दुआएं भी मौजूद है, वो आप पढ़ लीजिए। दुआओं की कोई किताब ले लीजिए, उसमें सब में ये दुआएं होती हैं। अल्लाह के सिवा कोई माबूद नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल है। कल मौलवी साहब का मौजू यह था कि मोहम्मद अल्लाह के रसूल है, थे नहीं। इन अल्फाज में जमाना है, माजी हाल मुस्तकबिल मौजूद है। जो इससे इनकार करें कि आप रसूल थे तो वो मुनकर और काफिर है, यानी वो हुजूर को हाजिर और नाजिर तसव्वुर कर रहे थे। इसका मफहूम वाज़ेह कर दें, इससे बहुत इंतशार होगा। अल्लाह ताला इस तरह के मौलवियों पर अपनी रहमत करे। रसूलुल्लाह सलम रसूल है, क़यामत तक के लिए रसूल है, उसका क्या मतलब है? उसका मतलब यह है कि आपकी रिसालत कायम है, आपका हुक्म मौजूद है, आपकी इताअत के सामने सब झुकाया जाएगा, ये मतलब है उसका। उसका ये मतलब है कि रसूलुल्लाह सलम हमारे पास मौजूद है, मतलब रसूलुल्लाह सलम रसूल की हैसियत से मौजूद है, उसमें कोई शक नहीं। आपकी रिसालत खत्म नहीं हुई। हदीस में बामानी नाम रखने की ताकीद की गई, क्या इसकी वजह महज यह है कि नाम बोलने और सुनने में अच्छा लगे और किसी इंसान की जिल्लत ना हो, या नाम के मानी का असर इंसान की जात या शख्सियत पर भी होता है और वो सिफत इंसान में पैदा हो जाती है? असल में बात यह है कि कोई बेमानी काम भी आदमी को नहीं करना चाहिए। बेमानी काम लघवियात में शुमार होते हैं और मुसलमान की यह पहचान बयान की गई है कि वो लघवियात से एतराज करता है। हुजूर ने भी बताया है कि इस्लाम आदमी का अच्छा इस्लाम यह है कि तर्क को माला यानी है, नायानी बातों को तर्क कर दे। तो नाम रखना है हमने एक आदमी का तो वो बेमानी क्यों रख लिया? इसलिए ये पसंद किया गया। ताहम अगर आप रख लें तो कोई क़यामत नहीं आ जाएगी। बड़े बड़े बुजुर्गों के नाम बेमानी हुए हैं। मस्जिद में वजू करने के बाद जो पानी मस्जिद में गिरता है उसके बारे में बता दें, इससे कोई फर्क नहीं पड़ता। ये कोई प्लीद नहीं हो जाती मस्जिद इसके नतीजे में, आदमी वजू करके निकलता है कुछ छींटे गिरता है मस्जिद के अंदर, कोई कुछ नहीं होता इससे। गिरवी मकान के बारे में, जैसे लोग किसी को पैसे देकर मकान 2 या 3 साल के लिए लेते हैं, वो जायज है या नहीं? इस्लामी नुक्ता निगाह से तो ये कहा गया है कि आप सफर में कोई चीज गिरवी रख सकते हैं जबकि दस्तावेज लिखने का मौका नहीं होता, और कुरान का हुक्म यह है कि जैसे ही आप वापस आए तो उस माल को लौटा दें। तो ये कहा जा सकता है कि इस्तरारन इसकी इजाजत दी जा सकती है, लेकिन अगर कोई चीज आपने गिरवी रखी है तो आप उससे इस्तफादा नहीं कर सकते, फिर वसूल हो जाए।
सही, पैगंबरों की नमाज जनाजा किसे पढ़ाई जाती है? क्या इसके बारे में कोई खसूसी अहकाम हैं? और नबी पाक की नमाज जनाजा किसने पढ़ाई?
अम्बिया अलैहिस्सलाम जो रसूलुल्लाह सल्लम से पहले हुए उनके बारे में तो हमें कोई मालूम नहीं है, तो उनके लिए ये दुआ कैसे की गई? नमाज जनाजा क्या है? ये दुआ है, यानी जब हमारे यहाँ कोई दुनिया से रुखसत हो जाता है तो हम उसकी मगफरत के लिए दुआ करते हैं अल्लाह ताला के हुजूर में खड़े होकर। और उसमें जो आम तरीका हमारे यहाँ इख्तियार किया जाता है वो ये है कि एक इमाम उसकी क़यादत करता है। इबादत तन्हा भी होती है, इमाम की क़यादत में भी होती है। अभी भी आप अपनी रोज़मर्रा की नमाज जब कभी मस्जिद में पढ़ते हैं या उसकी जमात कराते हैं तो वहाँ एक इमाम खड़ा हो जाता है और आप नमाज पढ़ते हैं। अगर इमाम के पीछे नमाज ना पढ़ रहे हैं तो तन्हा जोहर फजर सब नमाजें पढ़ते हैं खड़े होकर। तो नमाज पढ़ने के ये दोनों तरीके मौजूद रहे हैं, यानी अगर किसी जगह इमामत होगी तो वहां एक आदमी खड़ा हो जाएगा जो लीड करेगा, क़यादत करेगा उसकी, वरना आप तन्हा अपने तौर पर नमाज पढ़ लेंगे। तो अम्बिया अलैहिस्सलाम के बारे में जिस तरह की मैंने अर्ज किया, पहले तो कुछ मालूम नहीं है कि किस तरीके से उनका ये मामला हुआ, लेकिन रसूलुल्लाह के बारे में हमको मालूम है कि जब आप दुनिया से रुखसत हो गए तो उस मौके पर आपको गुस्ल तो उसी तरह दिया गया। ये मालूम होता है मत्ता की रवायत से कि जब आपका कुर्ता उतारने की कोशिश की गई تو کچھ ایک ہیبت کسی کیفیت طاری ہو گئی، تو لوگوں نے پھر یہی فیصلہ کیا کہ نہیں کرتا نہیں اتارا جائے، اور اسی طرح وہ آپ کو غسل دے دیا گیا۔ اسی طرح جب تدفین کا معاملہ ہوا تو سیدنا ابوبکر صدیق رضی اللہ عنہ نے اس موقع پر یہ بیان کیا کہ مجھے حضور نے یہ بتایا تھا کہ انبیاء علیہ السلام جس جگہ دنیا سے رخصت ہوتے ہیں وہیں ان کی تدفین کر دی جاتی ہے، تو اس میں بھی یہ فیصلہ ہو گیا کہ سیدہ عائشہ کے حجرے میں، چونکہ آپ کی وفات ہوئی ہے تو وہیں تدفین کر دی جائے گی، حجرے سے باہر آپ کے جسد مبارک کو نہیں نکالا گیا۔ چنانچہ صحابہ کرام سے کہا گیا کہ وہ جنازہ پڑھنا چاہتے ہیں تو اندر جائیں، اور اندر جا کے دس دس کی تعداد میں لوگ جاتے رہے اور پڑھ کے واپس آتے رہے، باہر نہیں نکالا گیا۔ اور اس میں لوگوں نے اسی طریقے سے نماز پڑھی جس طریقے سے ہم کبھی امام کے بغیر نماز پڑھتے ہیں، اس میں کوئی بحث کا سوال نہیں، اپنے اپنے طریقے سے پڑھ کے لوگ آتے رہے۔ اور ظاہر ہے کہ پڑھنا کیا تھا، اس میں حضور کے لیے دعائیں کی گئیں جس کو آپ درود کہتے ہیں، اور اللہ تعالیٰ سے آپ کی بلندی درجات کی درخواست کی گئی، واپس آ گئے۔ تو یہ باتیں ساری معلوم معروف ہیں، ہر آدمی اس کو جانتا ہے۔ باقی یہ کہ اس کے لیے حضور دنیا میں تشریف لائے اور آپ نے گویا امامت کرائی، یہ افسانہ ترازی ہے اس کو۔ پہلی چیز تو یہ سمجھ لیجئے کہ یہ نہیں کہا گیا کہ شریعت کو سمجھنے کے لیے سوال نہ کیا جائے۔ شریعت جب اللہ تعالیٰ دے رہے تھے تو اس کے بارے میں بعض فقہی سوالات پیدا ہوتے ہیں جو تفصیلات سے متعلق ہوتے ہیں، یعنی بہت سی ایسی چیزیں ہیں کہ جو تفصیلی نوعیت کی ہوتی ہیں۔ جیسے آپ نے دیکھا ہوگا کہ اب نماز ہے، اس کے بارے میں اصولاً بتا دیا گیا ہے کہ نماز ایسے پڑھی جائے گی، تو کوئی آدمی آ کے اپنے حالات کے لحاظ سے کوئی ایسی صورت بیان کر دیتا ہے کہ جی میرے ساتھ یہ معاملہ ہو گیا، میں کیا کروں۔ حج کے مناسک بتا دیے گئے ہیں، چنانچہ حج کی روایات میں ہم پڑھ چکے ہیں اس سے پہلے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس لوگ آئے تو کسی نے بیان کیا جی میں نے رمی پہلے کر لی تھی، کسی نے کہا میں نے قربانی پہلے کر لی تھی، کسی نے کہا میں نے بال پہلے منڈوا دیے تھے۔ اس طرح کے بہت سے سوالات پیدا ہو جاتے ہیں جب انسان کسی چیز پہ عمل کرتے ہیں، عمل کرتے وقت سوالات پیدا ہو جاتے ہیں۔ اس طرح کے سوالات اگر پوچھے جائیں گے تو اللہ تعالیٰ اس کا جواب دے دیں گے، قرآن نازل ہو رہا ہے۔ تو اللہ تعالیٰ نے فرمایا کہ شریعت کو سمجھو، اس میں کوئی مسئلہ نہیں ہے، اس کی حکمت پوچھو، اس میں بھی کوئی مسئلہ نہیں ہے، لیکن اس طرح کے زیادہ سوالات نہ کرو، کیونکہ اللہ تعالیٰ کی طرف سے ان کے جوابات دیے گئے تو ایک بڑی تفصیلی شریعت مرتب ہو جائے گی، اور انسان کے لیے جو ایک آزادی ہے اس کے اندر وہ پھر محدود ہو جائے گی۔ تو ایک تو اس بات کو بڑی اچھی طرح سمجھ لینا چاہیے کہ سمجھنے کے بارے میں مسئلہ نہیں ہے، مسئلہ اس بارے میں حکمت جو اللہ تعالیٰ نے دی ہے، ایمان اور اخلاق، اس کے بارے میں بھی اگر کوئی سوال کیا گیا تو اللہ نے اس کا جواب دیا ہے، لیکن ایمان اور اخلاق کے مباحث سے متعلق جو زیادہ سے زیادہ بحث ہو سکتی تھی وہ توحید کے بارے میں، اور توحید کے معاملے میں تو چونکہ لوگ بڑی غلط فہمی میں مبتلا تھے، اس لیے بڑی تفصیلی جوابات دیے گئے ہیں، اور بڑی تفصیل سے پورے قرآن میں توحید کی حقیقت بیان کی گئی ہے، شرک کی تردید کی گئی ہے۔ اس میں اتنے مسائل تھے کہ اصل میں قرآن مجید زیادہ تر اسی کو موضوع بناتا ہے۔ تو حکمت تو بڑی تفصیل سے زیر بحث آئی ہے، یعنی ایمان اور اخلاق کے مباحث بہت تفصیل سے زیر بحث آئے ہیں، اور لوگوں نے جو ذہن میں سوال تھا وہ پوچھا بھی ہے۔ اس میں کوئی مسئلہ بھی پیدا نہیں ہوتا، کیونکہ اس میں کوئی نیا قانون نہیں بن جاتا، بلکہ بات کو سمجھنے سمجھانے تک بات رہتی ہے۔ تو اس میں دس باتیں لوگ پوچھے، شریعت کے بارے میں البتہ اللہ تعالیٰ نے یہ بات بتا دی تھی کہ اس میں زیادہ میم میک میں نہ کرو، بنیادی بات۔ اور اس کی بڑی اچھی مثال بھی قرآن مجید نے بیان کی ہے کہ ہم نے یہود سے کہا کہ تم ایک گائے ذبح کرو، یعنی قسامہ کے لیے گائے ذبح کرنے کا حکم دیا گیا۔ اب بجائے اس کے جا کے کوئی ایک گائے ذبح کر دیتے مسئلہ حل ہو جاتا، انہوں نے اس پہ سوالات کرنے شروع کر دیے کیسی ہونی چاہیے، تو اللہ تعالیٰ کا حکم سخت ہوتا چلا گیا۔ اس وجہ سے لوگوں کو اس معاملے میں روکا گیا تاکہ انسانی ذہن آزاد رہے، شریعت انتہائی مختصر رہے۔ اب بھی ہماری شریعت انتہائی مختصر ہے، اس کو لوگوں سے منوانا مشکل ہو رہا ہے۔ اگر زیادہ تفصیلی ہوتی تو کیا ہوتا، بڑی مختصر ہی ہے، کچھ عبادات ہمیں بتائی گئی ہیں، کچھ سیاست کے بارے میں، کچھ معیشت کے بارے میں، کچھ قسم کفارہ قسم کے بارے میں، کچھ کھانے پینے کی چیزوں کے بارے میں احکام دیے گئے، بہت ہی محدود تعداد میں، پانچ سات ایک چیز کے بارے میں، دو چار ایک چیز کے بارے میں۔ تو یہ معاملہ ہے۔ جہاں تک آپ کے پہلے سوال کا تعلق ہے تو عرض ہے کہ اللہ تعالیٰ کے ہاں اسی چیز کا اجر ہے جو اللہ کے لیے کی جائے۔ جس آدمی نے کوئی کام اللہ کے لیے نہیں کیا، سوال یہ ہے کہ وہ تو اللہ سے اجر چاہتا نہیں، آپ کیوں دلوانا چاہتے؟ اس لیے کہ اگر وہ چاہتا ہے تو کر لے اپنے مالک کے لیے۔ تو قرآن نے یہ بات واضح کر دی ہے کہ آپ کو اللہ سے اجر پانا ہے تو اللہ کے لیے کیجیے، آپ کو دنیا سے اجر پانا ہے تو دنیا کے لیے کیجیے۔ ہم نے خود دے دیا ہے، آپ نے فرمایا ہے کہ ین کہتے ہو ابن آدم اللہ بسلاس، جب انسان دنیا سے رخصت ہو جاتا ہے تو اس کا عمل ختم ہو جاتا ہے، کوئی عمل اس کے لیے نافع نہیں ہوتا۔ تین چیزیں ہوتی ہیں، ایک آپ نے